मान्छेले आफूले चाहेको कुराहरू गर्न पाउनु पर्यो नि होइन.
वर्ल्ड वाइड एउटा विडम्बना के छ भने होमोसेक्सुअलिटी के लेस्बियन या ट्रान्सजेन्डर भन्ने बित्तिकै मान्छेको दिमागमा सबभन्दा पहिला कुरा के आउँछ भने सेक्सुअल एक्टिभिटी आउँछ.
जुन तरिकाले बाँच्न चाहेको जुन अधिकार छ त्यही अधिकार उसको पनि हो.
तेस्रो रिङ्गीलाई पनि बराबर एउटा अधिकार छ कि उनीहरूले पनि एउटा आदर पाओस्.
कुनै पनि कुरा सुरुवात गर्दा चाहिँ साह्रै गाह्रो हुन्छ. हेर्नुहोस्
आफ्नो मनी सन्तानमा हुन्छन् तर त्यसमा हे दृष्टिले कहिले हेर्नुहुन्न.
हामीले सक्छौँ भने यसलाई एकदम माया गरेर सपोर्ट गरौँ.
खुलेर बाँच्नुपर्छ आफ्नो जे अस्तित्व हो त्यसमा.
हामी सबै भिन्न हामी सबै समान यो हो कार्यक्रम पहिचान. कार्यक्रम पहिचान समलिङ्गी तेस्रो लिङ्गीको अधिकार प्राप्तिको अभियान हो.
नमस्कार. हामी सबै भिन्न हामी सबै समान यो हो कार्यक्रम पहिचान. कार्यक्रम पहिचानमा यहाँलाई स्वागत छ. म नरेश फुयाल. निलिरा समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति कार्यक्रम पहिचान थाहा सञ्चार नेटवर्क काठमाडौँ, रेडियो तरङ्ग पोखरा, रेडियो पूर्वेली आवाज विराटनगर, रेडियो मकनपुर हेटौँडा, रेडियो कृष्णसार एफएम बाँके, रेडियो शुक्लहटा एफएम कञ्चनपुर, प्राइम एफएम बनेपा र रेडियो रारा मुगुबाट सुन्न सकिन्छ. विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय समलिङ्गी तेस्रो लैङ्गिक अधिकारका विषयमा अन्तरङ्ग कुराकानी गरिने कार्यक्रम पहिचानको आजको श्रृङ्खलामा हामी धादिङ जिल्ला बेल्टार घर भई हाल मलेसियामा बस्दै आउनुभएका अविरल बिडारीको जीवन कहानी प्रस्तुत गर्नेछौँ. अविरल बिडारीको जीवन कथा प्रस्तुत गर्दै हुनुहुन्छ पहिचान सहकर्मी इन्दिरा न्यौपाने.
भन्छन् छैटौँ दिनमा भावीले जस्तो लेख्यो त्यस्तै भोग्नुपर्छ रे. तर ती भाग्य लेख्ने भाग्य विधाताप्रति मेरो ठुलै गुनासो छ. आखिर मेरो भाग्यप्रति उनले कस्तो लेखिदिए र आज म आफ्नै जिन्दगीको परिभाषा खोज्दै भौतारी रहनु परेको छ. मलाई त लाग्छ उनले मेरो भाग्य लेख्नै बिर्सेका रहेछन्. त्यसैले आज आफैलाई चिन्न नसकी दो बाटोमा रुमलिरहेको छु. सांसारिक रीत पनि अचम्मको हुँदो रहेछ. मान्छेको जिन्दगी हाँसो आँसु सुख दुःख मिलन विछोडको सम्मिश्रण हो भन्छन् भोग्नेहरूले. तर खै आजकल किन हो आफ्नै जिन्दगीको परिभाषा खोज्न मन लागिरहेछ. मेरो जिन्दगीको यात्रालाई नै असहज बनाइदिएको छ मेरो चाहना तर मेरो भोगाईहरूले. त्यसैले त आज भन्न मन लागिरहेछ.
Cause
आज म मेरो वास्तविक कथा भन्दैछु। धादिङ बेल्टार सातमा बाबु हरिप्रसाद र आमा गायत्रीको कोखबाट जन्मिएको तेस्रो सन्तान म। म भन्दा मुनि दुईजना, मेरो साधारण परिवार। मैले स्कुले शिक्षा गाउँमै प्राप्त गरेँ। श्री ज्योति माध्यमिक विद्यालयमा मेरो एसएलसी सकियो। त्यति बेलासम्म म अलि ठुलो भइसकेको थिएँ। मेरो प्राय सबै केटा साथीहरू नै थिए। म केटी भए पनि अलि निडर किसिमको थिएँ, त्यसैले अरू केटीहरू लजाएको र डराएको मनै पर्दैन थियो। कसैले जिस्काए पनि दुई चारजनालाई त पछार्ने आँट हुनुपर्छ भन्दै उनीहरूलाई हकार्थेँ। स्कुली जीवन हाँसखेल र रमाइलोमै बिताएँ। पारिवारिक अवस्था खासै राम्रो नभए पनि त्यो मेरो चासो र चिन्तनको विषय बनेन। बुवा आमाहरू मरिमरि दुःख गर्नुहुन्थ्यो, साथमा दिदीहरू पनि। तर म भने अलि अल्छी, काम ठग, खेतबारीको काममा खासै मन नजाने। भाइ बहिनी खेलाउने बहानामा आफै खेल्नमा व्यस्त भइदिन्थेँ। एसएलसी पनि सकियो। अब भने मेरो टाउकोमा भार र काँधमा जिम्मेवारी बोध गराइयो, किनकि त्यति बेलासम्म मेरी दुवै दिदीहरूको विवाह भइसकेको थियो र भाइ बहिनी पनि सानै। पढाइलाई मैले निरन्तरता दिन अब गाउँ नै छोड्नुपर्ने थियो। घरको आर्थिक अवस्था पनि कमजोर, अर्कोतिर छोरी हुनुको पीडा त छँदै नै छ। मेरो पढाइलाई रोक्न चाहिन मैले, त्यसैले बुवासँग कुरा गरेँ। तर बुवाले सोझै अस्वीकार गरिदिनुभयो। भन्नुभयो कि तैँले पढ्नुपर्ने पढाइ सकियो, अब घरको कामकाज सिक्नुपर्छ, राम्रो घरबाट कुरा आयो भने बिहे गर्नुपर्छ। बुवा मेरो स्वभावदेखि अलि असन्तुष्ट हुनुहुन्थ्यो, किनकि म दिदी जस्तो घरायसी काम भन्दा नि बाहिर घुमफिर गर्ने र साथीहरूसँग रमाइलो गर्नमै खुसी भइदिन्थेँ। बुवा मेरो बानी खासै मन पराउनु हुन्नथ्यो, तर आमासँग भने म एकदमै खुसी हुन्थेँ, किनकि मलाई साह्रै माया गर्नुहुन्थ्यो। भाइलाई बुवा आमाले दुवैले माया गर्नुहुन्थ्यो। सानैमा भाइलाई जे ल्याइदियो मलाई पनि त्यही चाहियो भनेर झगडा गर्थे रे। त्यसैले भाइले जस्तो टी सर्ट कट्टु लगाउँथ्यो म पनि त्यस्तै लगाएँ र आफू टी सर्ट कट्टुमै हुर्किएँ पनि। दिदीहरूले लगाउने कपडा मैले नै लगाउनु पर्छ भन्ने कुराको ध्यानै भएन। लगाउनै पर्ने जस्तो आवश्यकता पनि मैले ठानिनँ। कपाल छोटो, जिन्स कपडामा हिँडुल गर्दा उल्लो गाउँ पल्लो गाउँका मानिसहरूले कुरा काट्न थाले। गाउँ न हो, छोरी मान्छे भएपछि कपाल बाट्नै पर्ने, मेडी कुर्ता साडी लगाउनै पर्ने रे। घर नजिकैको छिमेकीहरूले नि भन्न थाले कि छोरै भएर जन्मिनु पर्थ्यो, होइन भने अब बिहे गर्ने बेला भइसक्यो, सधैँभरि छोराकै जस्तो कपडा लगाएर निर्वाह हुन्छ र। तर म भने कसैको कुरालाई हाँसेर त कसैको कुरालाई बिना प्रतिवादमै टारिदिन्थेँ। मेरो एसएलसी पछिका दुई महिना पनि बित्न लागिसकेका रहेछन्। एक दिन भाइ घाउ नै घाउ लिएर घर आयो। मैले सोधेँ, के भयो बाबु? ऊ केही बोलेन। मैले बेस्कन हप्काएँ, कोसँग झगडा गरेर आइस्? खुब दादागिरी देखाइस् होला होइन? अनि नराम्रोसँग चिउरा खाएर आइस्? मैले उसको कपडाको धुलो टकट्याउँदै भने, ऊ केही बोलेन। म भन्दा 3 वर्षको कान्छो भाइ 16 वर्षमा हिँड्दै थियो। भाइले मलाई असाध्यै माया गर्थ्यो। उसले कपडा फेरेर छेउमा आएर बस्यो। मैले फेरि जिकिर गरेँ, कोसँग झगडा गरेको भन्दैनस् मलाई? उसले अँधेरो मुख लगाउँदै भन्यो, दिदी म बाटोमा आउँदै थिएँ, पल्लो गाउँको मेरै साथीले मलाई हिजडाको भाइ भन्यो, त्यसैले तिनीहरूसँग फाइट पर्यो। किन दिदी तँलाई मान्छेहरूले यस्तो भन्छन्? म जसँग भएँ मलाई पनि रिस उठ्यो, तर अलि सम्हालिँदै भने, छोड्दे बाबु, यी गाउँले पाखण्डेहरूसँग झगडा गरेर केही न केही, र छानमा ढुङ्गा हान्यो मुखभरि छिटा, यस्तै भन्दै सम्झाउन खोजेँ। हुन त यसअघि पनि गाउँका 2-4 जना घाँसे र पँदेरनीहरूले कुरा नकाटेका भने होइनन्। गाउँलेकै कुराले भनौँ या सो विवेकले बुवा आमाले पनि हप्काउन लाग्नुभयो। अब कपाल काट्ने होइन, छोरी भएर जन्मिने अनि छोराको जस्तो व्यवहार देखाउँदै हिँडेर हुन्छ र? बुवा यसरी रिसाउन थालेपछि बुवाको यो भनाइको तात्पर्य बुझ्न मन लाग्यो। बुवाको रिस जति सबै आमामा गएर खनाइदिए। किन हो बुवा आजकल मलाई एक आँखाले पनि देख्न रुचाउँदैनन् त? आमाको कुरा सुनिसकेपछि थाहा भयो कि बुवा मेरो विवाह गराइदिएर धन्दा पो सक्न खोज्दै हुनुहुँदो रहेछ। अनि मेरो यस्तो लवाईले केटाहरूले मलाई मन नपरालन् भन्ने पो टेन्सन भएको रहेछ। बुवा रिसाउँदै गरेको अवस्थामा एक दिन भनिदिएँ, बुवा म गलत बाटो रोज्दिनँ। गाउँलेको कुरा सुनेर घरमा रिस देखाउनु राम्रो होइन। सानैदेखि कट्टु र टी सर्टमा हुर्किएँ, कसैलाई समस्या भएन। अहिले टी सर्ट प्यान्ट लगाउँदा किन के को समस्या? मेरो कपाल र मेरो ड्रेसले दुनियाँलाई गाह्रो पर्छ, समस्या पर्छ भने त्यो मैले भन्नु केही छैन। यति भनिसकेपछि बुवा चुपचाप हिँड्नुभयो। मेरो एसएलसीको रिजल्ट पनि आयो, पास भएछु। अब पढ्नको लागि गाउँदेखि बाहिरै जानुपर्छ, के गर्ने भनेर बुवालाई सोधेँ। तर अब तेरो पढाइ सकियो, घरको कामकाज सिक्ने भन्नुभयो। आमासँग धेरै रोएँ अनि अङ्कललाई फोन गरेँ, उहाँ काठमाडौँमा हुनुहुन्थ्यो, र सबै कुरा बताइदिएँ। त्यसपछि काम गर्दै पढ्दै गर्ने हो भने यही आएर बस्नु भनेपछि म काठमाडौँ गएँ। अङ्कल बालाजुन नेपालटारमा बस्नुहुन्थ्यो, म त्यहीँको लक्ष्मी उच्च माविमा भर्ना भएँ र कामको खोजीमा हिँड्न थालेँ। बल्ल बल्ल मिडियाको काम पाएँ, रिसेप्सनमा बस्ने, बिहान कलेज अनि दिउँसो काम। यसै गरेर दिनहरू बित्दै गए। अङ्कलको घरमा पनि मेरो विषयमा कुरा चल्न थाल्यो अनि खुलेरी बताइदिएँ, अङ्कल मलाई केटीको कपडा मनै पर्दैन त म कसरी लगाउनु? मैले धेरैचोटि प्रयास गरिसकेँ तर आफूलाई कम्फर्टेबल नै लाग्दैन। यति भनेपछि उहाँले मेरो कुरालाई सकारात्मक लिनुभयो। अब भने म ढुक्क भएँ। घरमा आमा र भाइ, यता अङ्कल, अरूले जेसुकै भनौँ।
यो जीवनको यात्रा अल्झिदो, यो जीवनको बाटो झन् बल्झिदो।
कुरामा सहजता ल्याउन मेरो परिवारलाई त मैले जसो तसो मनाएँ, तर म आफै भने जब जब एकान्तमा हुन्थेँ तब तब आफूमा भएको यो फरकपनलाई नजिकबाट निहाल्थेँ। वास्तवमा मलाई किन दिदीहरूको जस्तो कपडा लगाएर हिँड्न असहज हुन्छ, किन छोरी मान्छेले गर्ने साधारणभन्दा साधारण काम पनि आफूलाई गर्नमा मेलोमेसो मिल्दैन, अनि मेरो बढ्दै गएको जवानीले आफूलाई सशङ्कित बनाइदिन्छ। म सानैदेखि प्राय केटाहरूसँग हिँड्ने खेल्ने स्वभाव वयस्कसम्म पनि यही बानीले निरन्तरता पाइरह्यो। अझ भनौँ केटाहरूको ग्याङ नायकी नै हुन्थे, केटाहरू पनि मसँग औधी मिल्ने, कुनै राम्री केटी देख्ने बित्तिकै जिस्काउने, उनीहरूको स्वभाव ममा पनि विकसित हुँदै गयो। जतिखेर केटीहरूलाई जिस्काउँथेँ त्यतिखेर आफू पूर्ण रूपमा केटी हुँ भन्ने नै बिर्सन्थेँ। दिनहरू निरन्तर अघि बढ्दै गयो। कलेज एक महिनाको लागि छुट्टी भयो, म घर आएँ। घर नजिकैको भाउजू मलाई अति माया गर्नुहुन्थ्यो, म पनि भाउजूलाई आफ्ना सबै कुराहरू सेयर गर्थेँ। एक दिन भाउजूको मोबाइल मैले नै चलाइरहेको थिएँ, रिङटोन बज्यो, भाउजू नभएकोले मैले नै उठाएँ। भाउजूलाई खोज्नु भएको होला, एकछिनपछि गर्न लगाइदिउँला, हजुर को बोल्नु भएको? मेरो बोली सुनिसकेपछि मधुर सुर आयो, हस म रूपा हेटौँडाबाट, अनि हजुर को बोल्नु भएको? उनको यति बोलीले पनि मेरो पुरै ध्यान केन्द्रित गराइदियो, सायद उनले मलाई चिन्न खोज्दै छिन्, त्यसैले म अविरल हो भन्दै आफ्नो नाम बताइदिएँ र भाउजूको घरसँगै भएको कुरा पनि बताइदिएँ।
ठक्का टोपी ढल्काउँदा कति ह्यान्डसम कान्छ, ओ ठक्का टोपी ढल्काउँदा कति ह्यान्डसम कान्छ, मुसु मुसु हाँस्दै हेर्दा च्यानै मेरो जान्छ कान्छ, हो कान्छ हो कान्छ कान्छ हो कान्छ हो। कहिले काहीँ मनका कुरा बुझे जस्तो लाग्छ, कान्छ कुरा बुझे जस्तो लाग्छ, कहिले फेरि नसुने झैँ गरे जस्तो लाग्छ, गरे जस्तो लाग्छ, फेरि किन अघि पछि घुमिरहन्छ कान्छ, फेरि किन अघि पछि घुमिरहन्छ कान्छ, हाँस्दै हेर्दा ज्यानै मेरो जान्छ कान्छ, हो कान्छ हो कान्छ हो कान्छ हो कान्छ हो। Come.
कति ह्यान्डसम कान्छ मुसु मुसु हाँस्दै हेर्दा ज्यानै मेरो जान्छ कान्छ हो कान्छ हो कान्छ हो कान्छ हो कान्छ हो
यो संसारमा केवल नारी र पुरुष छैन अरूको जस्तै के हाम्रो मन होइन यो संसारमा केवल नारी र पुरुष छैन अरूको जस्तै के हाम्रो मन होइन किन मानिस मानिसमा मिलाऊ हातमा अनि बनेछ समृद्ध हाम्रो नेपाल
हामी सबै भिन्न हामी सबै समान यो हो कार्यक्रम पहिचान कार्यक्रम पहिचानमा यहाँलाई पुनः स्वागत छ कार्यक्रम पहिचानको आजको श्रृङ्खलामा हामी दहादिङ जिल्ला बेल्टार घर भई हाल मलेसिया बस्दै आउनुभएका अविरल भिडारीको जीवन कहानी सुनिरहेका छौँ यो प्रस्तुति तपाईँ अहिले रेडियो थाहा सञ्चार नेटवर्क काठमाडौँ रेडियो तरङ्ग पोखरा रेडियो पूर्वेली आवाज विराटनगर रेडियो मकनपुर हेटौँडा रेडियो कृष्णसार एफएम बाँके रेडियो शुक्लफाटा एफएम कञ्चनपुर प्राइम एफएम बनेपा र रेडियो रारा मुगुबाट सुनिरहनु भएको छ कार्यक्रम पहिचानमा अब लागौँ अविरल बिडारीको जीवन कहानी सुन्नतर्फ
तपाईँको कथा मेरो कथा हामी सबैको कथा कार्यक्रम पहिचानमा गीति कथा
त्यसपछि उनले हस् अहिले म कल राखिदिएँ भन्दै फोन अफ गरिन् भाउजू आएपछि कल गर्नको लागि भनिदिएँ को हो भाउजू हुने बोली त साह्रै मिठो लाग्यो अनि भाउजूले प्रत्युत्तर दिँदै भन्नुभयो बोली मात्र होइन मान्छे पनि राम्री छिन् मिलाइदिउँ कि क्या हो मैले मिलाइदिन भनेको होइन को हो भनेर सोधेको मात्र हो म अलिगढ किएँ अनि भाउजूले मेरो बहिनी हो ठुली आमाको छोरी यति भनेपछि मैले उनको बारेमा सबै सोधेँ एएनएम गरेर हेल्थ पोस्टमा काम गर्दै रहेछन् उनको बोलीले नै मलाई केही एकत्रित गराइसकेको आवाज भइसकेको थियो पछि त उनको डिटेल नै थाहा पाएँ भाउजूसँग कुरा हुँदा आफू पनि सामेल भइदिन्थे भाउजूले मेरो बारेमा सबै बताइदिनु भएछ उनलाई अनि उनलाई पनि मसँग नजिक हुन मन लागेर हो या के हो मेरो फोन नम्बर मागेर मलाई कल गरिन् केही समयपछि म फेरि काठमाडौँ फर्किनुपर्ने भयो उता गएपछि पनि हाम्रो सामान्य कुराकानी भइरह्यो समय केही अगाडि बढिसकेको थियो मेरो पढाइ पनि सकियो म घर आउने बेलामा उनलाई पनि बोलाएँ मसँग भेट्ने तीव्र इच्छा भएर होला सायद उनी पनि आउन राजी भइन् हेटौँडाबाट एकै दिन धादिङ आयौँ मनभरि अनगिन्ती कौतूहलता लिएर घर आइपुगेँ सायद उनलाई पनि त्यस्तै हुँदो हो घर आउँदा बेलुकाको 7 बजिसकेको थियो। म फ्रेस भएर भाउजूकोमा गएँ उनलाई भेट्न। भाउजूको घर जाँदा पहिले झैँ मन सामान्य थिएन। मुटु जोडले धड्किरहेको थियो। उनलाई देख्ने बित्तिकै मन्द मुस्कानसँगै उनकै छेउमा गएर बसेँ। हाम्रो पहिले नै कुराकानी भइसकेको थियो, तर औपचारिकता पुरा गर्ने बहानामा उनको हालखबर सोधेँ। सबै ठिकै भएको प्रतिक्रिया दिइन् अनि उनी चुपचाप बसिन्। वातावरण केही शान्त भयो अनि भाउजूले हाम्रो मौनता तोड्दै जिस्काउन लाग्नुभयो। किन शान्त हो, बाक्की नै बन्द भयो त दुवैजनाको। त्यसपछि भने हाम्रो कुराले निरन्तरता पायो। हामी राति अबेरसम्म कुरा गरिरह्यौँ, दिउँसोको थकाइले होला सायद। म कतिखेर निदाएछु थाहै भएन। बिहान 6 बजे आँखा मिच्दै उठेँ। उनीहरू पहिले नै उठिसकेका रहेछन्। चिया खाइयो अनि रूपालाई हाम्रो घर जानको लागि भने। उनले हुन्छको पुत्र टाउको हल्लाएर दिइन्। बिहानको खाना हाम्रै घरमा खायौँ। दिउँसो उनलाई घुमाउने बहानामा घरबाट निस्क्यौँ, फोटो खिच्यौँ। हामी दुईजना मात्र भएकाले एकअर्काको समीप हुँदै केही सेल्फी पनि हान्यौँ। उनले खासै अप्ठ्यारो मानिनन्, त्यसैले उनको हात समाउन उनलाई अङ्कमाल गर्न पनि मलाई असहज भएन। मेरो स्वभाव र आचरणबारे उनलाई सबै बताइदिएँ। उनले मलाई भन्दा पहिले नै मै जस्तो अरू मान्छेहरू पनि देखेकोले खासै नौलो नलागेको बताइन्। हामी 2-3 दिन सँगै भयौँ। त्यसपछि उनी घर गइन् हेटौँडा। उनी घर गएदेखि मलाई एक किसिमको छटपटाहट भयो। पटक पटक कल गरेँ, कहाँ पुग्यौ, के गर्दैछौ, खाना खायो या खाएनौ आदि इत्यादि। आखिर को हुन् उनी, किन मेरो मन यति धेरै बेचैन? उनीसँग मात्रै 4 दिन सँगै बिताएको न हो, तर किन जिन्दगीभरिको यात्रामा सँगै भएर आजै मात्र छुट्टिए झैँ? अब पुनः भेट्न पाउँदिन होला भन्ने छटपटाहट के भयो मलाई? जीवनमा कसैसँग छुट्टिँदा नि यस्तो असह्य भएको थिएन। मैले भाउजूलाई भने, मुसुक्क मुस्कुराउँदै भन्नुभयो, के हो मेरो बहिनीको माया प्रेममा पर्नुभए जस्तो छ त, प्रपोज पनि हानिहाल्ने हो कि? भाउजूलाई कुरा गर्न कसैले भेट्दैन थियो। म चुपचाप उठेर हिँडेँ। भाउजूले भने चाहिँ यो माया प्रेमकै सङ्केत हो भने सम्भावना कतिको छ र? आखिर म पनि त केटी नै हो, केटासँग पो अफेयर चल्नुपर्ने, कस्तो उल्टो मेरो मानसिकता। कतै यो मेरो पागलपन मानसिक रोगको लक्षण त होइन? म आफैमा रुम लिन थालेँ। उसले मलाई कसरी चिनी, कसरी बुझी, त्यो उसको कुरा हो। उसले मलाई घरिघरि मिस कल गरिरहन्थे। हामी बिच एउटा केटा र केटीको प्रेम कहानी भन्दा कम भएन। प्रेम सम्वादहरू अनगिन्ती हुन्थे। हाम्रो प्रेम धेरै गहिराईसम्म पुगिसकेको थियो। हामीमा एकअर्का बिना बाँच्न नसक्ने सम्मका शब्दावलीहरू प्रयोग हुन थालिसकेका थिए। यसबीचमा म पनि उनको घर पुगिसकेको थिएँ। उनको परिवार सबैसँग चिनजान भइसकेको थियो। एक दिन मैले भने, काली, मेरो रक्त धवनी शिरा केशिका अङ्ग प्रत्यङ्ग हरेक ठाउँमा तिमी छाइसकेकी छौ। भोलि तिमी पराई घर जाँदा पीडा सहन सक्दिन होला। मेरो यस्ता शब्दहरूले उनको मुटुको कुन कुनामा छोयो र रुँदै भनिन्, हेर्नु, म त तपाईँ बिना बाँच्न सक्दिनँ। तपाईँलाई आफ्नो मन मुटु दिइसकेको छु, फेरि बिहेको कुरा कताबाट आयो? यति भनिरहँदा उनले आफूलाई पूर्ण केटाकै दर्जा दिए झैँ लाग्यो। मन प्रफुल्ल भइरहेको थियो, तर कता कता आफू पनि केटी नै हुँ भन्ने आवाजले मन बिथुलिरहेको थियो। अनि आफूलाई अलि सम्हाल्दै भने, म पनि तिमी जस्तै केटी हुँ भन्ने थाहा छैन र तिमीलाई? केटी केटीको नि बिहे सम्भव हुन्छ? मैले प्रश्न चिन्ह खडा गरिदिएँ। उनी केही भावुक हुँदै भनिन्, बिहे नै गर्नुपर्छ भन्ने पनि त छैन, जसरी पनि जीवन कटाउने नै त हो, एकअर्काको सहयोगी भएर जीवन चलाउँला नि। तपाईँकै काखपल्टामा आफूले समर्पित गर्न चाहन्छु। तर उनको यस्ता शब्दहरूमा कुनै व्यवहारिकता भने भेटिनँ मैले, या मैले उनको व्यवहारिकतालाई बुझिनँ। मैले पटक पटक उनलाई टाढिनको लागि आग्रह गरिरहेँ। मलाई थाहा थियो केटा र केटीको प्रेमले जस्तो हाम्रो प्रेमले सफलता पाउनु भनेको जुन र घामको मिलन हुनु जस्तै हो। उनलाई जति जति टाढा रहन भनिरहन्थे उति उति आफ्नै कुनै अङ्ग शरीरबाट छुट्टिए झैँ आवास भइरहन्थ्यो।
भन्छु आज मनका कुरा सुन्छौ भने तिमी जुनी जुनी सम्म मेरा हुन्छौ भने तिमी समझी परेली छुन्छौ भने तिमी आफ्नै समझी परेली छुन्छौ भने तिमी भन्छु आज मनका कुरा सजिलो हुन्छ मलाई भविष्य सम्झिएर बाँच्न सजिलो हुन्छ मलाई भने तिमी आफ्नै सम्झि परेली छुन्छौ भने तिमी
भन्छु आज मनका कुरा
सुन्छौ भने तिमी
गरेरै अङ्कलसँग भने अङ्कल हजुरलाई थाहा छ मेरो हरेक व्यवहार केटा मान्छेको जस्तो छ मेरो यही व्यवहारलाई साह्रै मन पराउने एउटी केटी छ मलाई मरिहत्ते गर्छिन् सँगै बसौँ जीवनभर साथ दिउँला भन्छिन् मेरो कुरा सकिन नपाउँदै उहाँले भनिहाल्नुभयो उसो भए बिहे गर्न त खै कुन अर्थमा भन्नुभयो थाहा छैन तर मेरो मन भने साह्रै बेचैन भइरह्यो म आफू पूर्ण केटी हुँ भन्नुमा कुनै अफसोस छैन तर मेरो मानसिकतालाई किन केटीमै ढाल्न सकिनँ आफ्नै जिन्दगीप्रति सशङ्कित भइरहेँ दैनिकी चल्दै गयो मेरो घरको आर्थिक अवस्थाले गर्दा म विदेशिनु पर्ने भयो मलेसियाको लागि पासपोर्ट एप्लाई गरेँ एक महिनामा भिसा झऱ्यो म जाँदैछु तिन वर्षको लागि जानु अघि तिमीलाई भेट्नु छ भन्दै रूपालाई बोलाएँ उनी आइन् छुट्नु अघिको दुई रात सँगै काट्यौँ उनको अनुहारमा खिन्नता उदासीनता निरस बाहेक अरू केही देखिन्नथ्यो विदेश नजानको लागि उनको धेरैचोटिको आग्रहलाई मेरो पारिवारिक बाध्यताले रोक्न सकिनँ मैले उनलाई यति नै भन्न सकेँ कि म नाउन्जेल मलाई कुरिरह्यो भने अवश्य हामी जीवनभरको सहयात्री भएर सँगै बस्नेछौँ उनले केही बोलिनन् अन्तत म विदेशी
विदेशी
दैनिकी झैं हाम्रो सम्पर्क भइरह्यो। हामी कुरा गरिरहन्थ्यौँ र उनलाई भन्थे, केटा कुनै केटा हेर्न आयो भने राम्रो लागे विवाह गर, मलाई कुर्नु भनेको मृत शरीरलाई आइसमा राखेर रा आकृति दिनु बराबर हो, कुनै अर्थ रहँदैन। हामी बिच कहिले माया त कहिले झगडा भइरह्यो। म उनलाई पन्छाउन खोजिरहन्थेँ किनकि म उनको घर जाँदा उनको मम्मीले एउटै छोरी यसको बिहे गरेर मर्न पाए सास समुद्र काट्थ्यौँ भन्दै छारेका ती आँसुहरू घरिघरि सामुन्ने आइरहन्थ्यो। दिन महिना वर्ष गर्दै 2 वर्ष भइसकेछ म विदेश आएको पनि। एक दिन अचानक फोन आयो, सुन्नु त मेरो बिहे हुँदैछ, उनले हर्षित भएर भनिन्। तर मलाई पत्यार नै लागेन किनकि यसअघि पनि उनले धेरैचोटि झुक्काइसकेको थिइन्। मम्मीसँग कुरा गरेँ, मम्मीले हो भनिसकेपछि भने म छाँगाबाट खसिझेँ भएँ। अब भने पक्का भयो उनी बेहुली बन्दैछिन्। मन बेचैन भयो, के गरौँ, कता जाउँ, कसलाई भनौँ, कसलाई सुनाऊ, छटपट छटपट भयो। आफू पूर्ण रूपमा एक्लिएको महसुस भयो। हिजोसम्म कमसेकम उनी त थिइन्, मेरो हरेक दुःख सुख सुन्ने, हरेक दुःख सुखमा सहयात्री बन्ने। तर आज आफूलाई पूर्ण रूपमा एक्लो भएको महसुस भयो, एक्लो पाएँ आफूलाई। यदि म केटा नै भइदिएको भए आज सायद यस्तो दिन आउने थिएन होला। म आउने बेलामा उनलाई भनेको थिएँ, पर्खी बस, फर्किआएपछि जीवनभरको सहयात्री भएर बस्नेछौँ। उनको त्यतिखेरको ना जवाफको प्रत्युत्तर आज पाउँदैछु, तर मनलाई सान्त्वना दिने बाहेक अर्को विकल्प थिएन। मनलाई सम्हाल्दै उनलाई अब रुनुको कुनै अर्थ नरहेको भन्दै आगामी जीवन सफलताको शुभकामना दिएँ। उनी धेरै रोइन्। उनलाई मैले पहिलेदेखि नै भन्थेँ, रूपा तिमी मलाई कुरेर नबस है, हामी दुवै केटी न हो, केटी केटी विवाह गर्दा यो समाजले मान्दैन, भोलि हामी जसरी पनि छुट्टिनै पर्छ, त्यसैले बिहेको लागि राजी हुनु। त्यसैले होला सायद अहिले आएर आफ्नो विवाह पक्का गरेको पनि। यही सोची मनलाई चित्त बुझाएँ। उनको बिहेमा एउटा गिफ्ट पठाउने सोचेँ र भने, के पठाइदिउँ, तपाईँ नै आउनु गिफ्ट भनेर। उनले भनिन्, पागलपन नदेखाऊ रूपा, तिमीलाई एक चिज पठाइदिन्छु तर सर्टमा। उनले भनिन्, कस्तो सर्ट? मैले भने, एउटा घडी पठाइदिन्छु तर बिहेको दिन तिम्रो हातमा मैले पठाएको घडी हुनुपर्छ। उनले सहर्ष स्वीकारिन्। त्यसपछि एउटा घडी, उनको र मेरो फोटो र केही चक्लेटहरू यताबाट जाँदै गरेको एकजना दाईलाई पठाइदिएँ। 2073 असार 29 गते उनको बिहे, नभन्दै बिहेमा मैले नै पठाइदिएको घडी लगाइछिन्। भाउजूले उनको बिहेको फोटो मलाई पठाइदिनु भयो र देखेँ। बिहेको अघिल्लो रातसम्म हुँदै गरेको हाम्रो कुराकानी बिहेपछि ठप्पै भयो। उनी बेहुली बनेर गइन्। उनको नयाँ बाटो लहरा बनेर अल्झाइदिन मन थियो, गिद्रियान बनी बिझाइदिन मन थियो, घुमाउने झार बनी रुमल दिने मन थियो। तर अफसोस सकिन, आफैले माया गरेको मान्छेलाई दुःख दिन त आफ्नो नेचरले नै नदिँदो रहेछ क्यार। र त आज मेरो जीवनले विश्राम पायो अनि उनको जीवनले सफलता।
जो मलाई राख्ने दिलमा पराईको बासा, हिजो मलाई राख्ने दिलमा पराईको बासा, तिमी खुशी तिमी सुखी छोरे भन्दा रोएको मन हासा, तिमी खुशी तिमी
हामी सबै भिन्न हामी सबै समान यो हो कार्यक्रम पहिचान। कार्यक्रम पहिचानको आजको श्रृङ्खलामा हामीले धादिङ जिल्ला बेल्टार घरबै हाल मलेसियामा बस्दै आउनुभएका अविरल भिडारीको जीवन कहानी सुन्यौँ। कार्यक्रम पहिचानको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? तपाईँको पैसा नपर्ने टेलिफोन नम्बर 1660012140 सुझाव सल्लाह टिपाउन सक्नुहुन्छ भने पहिचान media@gmail.com लेखेर पनि पठाउन सक्नुहुन्छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको गतिविधि समेटेको अनलाइन पहिचान.com अङ्ग्रेजी र नेपाली दुवै संस्करणमा सञ्चालित छ। तपाईँ चाहेको समयमा लगइन गरेर पढ्न र हेर्न सक्नुहुन्छ। कार्यक्रम पहिचानको लागि छुट्टाइएको आजको समय सक्ने लागेको छ। भोलि फेरि हामी समयमा आउनेछौँ। त्यो दिनसम्मको लागि पहिचान सहकर्मी इन्दिरा नेउपानेसँगै म नरेश पुन्याल पनि एका चाहन्छु।
संगै जिउने मर्ने कसम नखाएको पानी हैन नियतिकै खेल भनु नियतिकै खेल भनु जाहेर नि तिम्रो भैन जाहेर नि तिम्रो भैन हिजो मलाई राख्ने पराईको खुशी सबै तिमीले जित्यौ बाजी पनि ओ तिम्रै भयो खुशी सबै तिमीले जित्यौ बाजी पनि गल्ती गरे तिम्रो लागि गल्ती गरे तिम्रो मन बेच्न राजी बनी हिजो मलाई राख्ने दिलमा आज पराईको बासा तिमी खुशी तिमी सुखी छौ अरे भन्दा रोएको मन हासा तिमी खुशी तिमी सुखी छौ।